संसारको गरिबहरूसँग करिब 9 ट्रिलियन बराबरको सम्पत्ति छ। एउटा सर्ट एन्ड बिजनेस रजिस्टर गरेर चलाउनलाई 11 वर्ष लाग्ने। हाम्रो उद्देश्य चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ भने, कसरी सकेसम्म धेरै मान्छेहरू चाहिँ अन्टरप्रिनेरसिपलाई एटलिस्ट गिभ इट अ ट्राई भन्छ होइन। अब स्टार्टअप भन्न साथ अन्टरप्रिनेरसिप गर्न साथ सफल हुन्छ भन्ने त छैन। सबैसँग पुर्ख्यौली सम्पत्ति त हुँदैन, अथवा ल्यान्ड नै हुँदैन कोल्याट्रलै राख्नलाई। काठमाडौँ बाहिरको मान्छेलाई त्यति धेरै एक्सेस नभएको मान्छेलाई चाहिँ कतिको सजिलो छ, द्याट्स मोर इम्पोर्टेन्ट। पोलिसीले कुनै पनि देशको अन्टरप्रिनेरसिपको इन्भाइरोमेन्टलाई कसरी असर गर्छ, कस्तो खाले पोलिसी चाहिन्छ, कस्तो खाले पोलिसीले चाहिँ अन्टरप्रिनेरसिपलाई डिस्करेज गर्छ लगायतका कुराहरूमा चाहिँ एकदमै धेरै रिसर्चहरू गर्थ्यौँ।
हे एभ्रीवान, होप यु आर ह्याभिङ एन अमेजिङ टाइम। अनि आजको पोडकास्टमा चाहिँ यो स्टार्टअपको बारेमा चाहिँ धेरै फाइनेन्सिङको कुराहरू चाहिँ मेरो पोडकास्टमा भइसकेको छ। सो अपार्ट फ्रम दोज टपिक्स, आज चाहिँ अलिकति यो गभर्मेन्टको तर्फबाट चाहिँ जुन इकोनोमिक पोलिसीहरू जुन आउने गर्दछ, त्यो इकोनोमिक पोलिसी चाहिँ कतिको रिलेभेन्ट छ, विदेशमा के भइरहेको छ त, इकोनोमिक पोलिसीमा के हुन्छन्, अनि त्यो कतिको भनौँ न सपोर्टिभ हुन्छ कि डेट्रिमेन्टल हुन्छ कि, अब के हुन्छ त। सिमिलरली इन केस अफ आवर कन्ट्री, हाम्रो केसमा पनि इकोनोमिक पोलिसी चाहिँ के छ त, कस्तो अवस्थामा छ, त्यसले कतिको स्टार्टअपलाई सपोर्ट गरिरहेछ, हेल्प गरिरहेछ। सो यिनै कुराहरूको डिस्कसनको लागि चाहिँ इन टुडेज पोडकास्ट आई हेभ इन्भाइटेड मिस्टर सुरत गिरी। उहाँ चाहिँ ओनियन फिल्म्सको फाउन्डर पनि हुनुहुन्छ। सुरत सर, अ भेरी वार्म वेलकम टु द पोडकास्ट।
थ्याङ्क यू।
हाउ आर यु? अल गुड।
ओके, डुइङ गुड, डुइङ गुड।
सो सुरत सर, वाइ डोन्ट यु गो अहेड, अनि हजुरले अब एउटा सानो आफ्नो इन्ट्रोडक्सन, आफ्नो ब्याकग्राउन्ड भनौँ न। सर पनि इकोनोमिस्ट हुनुहुन्छ, इकोनोमिस्ट थिङ्कर पनि हुनुहुन्छ होइन। यो हजुर पहिला के केमा आबद्ध हुनुहुन्थ्यो, अनि कहाँबाट चाहिँ यो इकोनोमिक्सतिर आइपुग्नु भयो, अनि लास्टमा आएर फेरि अहिले एज एन अन्टरप्रेनर अनि ओनियन फिल्म्समा आबद्ध हुनुहुन्छ। सो क्यान यु लाइक एउटा सर्टमा एउटा आफ्नो जर्नी एक्सप्लेन गरिदिनु हाम्रो अडियन्सलाई।
हजुर, म चाहिँ अहिले चाहिँ अब एज एन अन्टरप्रेनर काम गरिरहेको हो। मेरो ब्याकग्राउन्ड चाहिँ इकोनोमिक्स हो, इकोनोमिक्समा मास्टर्स गरेको, र पहिला चाहिँ म एउटा थिङ्क ट्याङ्कमा काम गर्थेँ, समृद्धि फाउन्डेसन भन्ने, जसमा चाहिँ हामीले अन्टरप्रेनरसिप रिलेटेड पोलिसिजहरूमा चाहिँ काम गर्थ्यौँ। पोलिसीले कुनै पनि देशको अन्टरप्रेनरसिपको इन्भाइरोमेन्टलाई कसरी असर गर्छ, कस्तो खाले पोलिसी चाहिन्छ, कस्तो खाले पोलिसीले चाहिँ अन्टरप्रेनरसिपलाई डिस्करेज गर्छ लगायतका कुराहरूमा चाहिँ एकदमै धेरै रिसर्चहरू गर्थ्यौँ, र त्यसमा चाहिँ त्यसको लागि एडभोकेसीहरू पनि गर्ने गर्थ्यौँ। र त्यहाँ काम गर्दै गर्दा चाहिँ इकोनोमिक्समा बढी इन्ट्रेस्ट जागेको हो, नत्र पहिला चाहिँ मैले बिजनेस पढेको
हो,
म्यानेजमेन्ट पढेको हो। तर त्यहाँ काम गर्दै गएपछि चाहिँ यो इकोनोमिक्स भन्ने टपिक चाहिँ एकदम इन्ट्रेस्टिङ हुँदो रहेछ, यसले चाहिँ ओभरअल सोसाइटीले एकदम इम्प्याक्ट पारिरहेको हुँदो रहेछ, भलै त्यो आउटराइट नदेखिएला होइन, तर भित्रभित्र एकदम प्रभाव पारिरहेको हुँदो रहेछ भनेर चाहिँ अनि इकोनोमिक्समा एकदम इन्ट्रेस्ट जाग्यो।
हो यो इन्फ्याक्ट हाम्रो यो भन्ने एउटा गरिहाल्यो, हाम्रो फाइनेन्स पनि यो खास इकोनोमिक्सबाटै डिराइभ भएको छ हाम्रो।
हजुर, एक्ज्याक्टली। सो इकोनोमिक पोलिसिजहरू चाहिँ हामीले साधारण त याद गरेर आउँदैनौँ, तर त्यसले हाम्रो लाइफलाई कस्तो मजाले प्रभाव पारिरहेको हुँदो रहेछ, अनि त्यो कुरा रियलाइज भएदेखि चाहिँ इकोनोमिक्समा अझ धेरै अध्ययन गर्न थालेँ। र अध्ययनकै क्रममा चाहिँ अब हामी एकदम उद्यमशीलतालाई एकदम प्रवर्धन गर्ने भनेर त्यो बेला काम गरेर आउँथ्यौँ, अनि त्यो गर्दै गर्दा चाहिँ अब हामी उद्यमीको कुरा चाहिँ यति धेरै गर्छौँ, आफै चाहिँ खोइ त उद्यमी भयो भने जस्तो लाग्यो कि। अनि सो प्र्याक्टिकल एक्सपिरियन्स नै हुनु पऱ्यो नि त यो थ्योरिटिकल, त्योहरू चाहिँ वान फाइन डे अब आई फेल लाइक भन्छ नि, अब यो जब पुग्यो अब चाहिँ म आफै पनि अन्टरप्रिनर बन्नु पऱ्यो भनेर अनि सँगैको साथीसँग मिलेर अनियन फिल्म्स अनि एउटा अडियो भिजुअल प्रडक्सन कम्पनी खोले, अनि त्यो चल्दै गर्दाखेरि चाहिँ फेरि अर्को एकजना साथीसँग मिलेर चाहिँ एउटा ट्रान्सलेसन एजेन्सी पनि चलाइरहेको छु। तर अब इकोनोमिक्समा अझै पनि त्यो इन्ट्रेस्ट भइराखेको भएर चाहिँ इकोनोमिक्सको त्यो आफ्नो नलेज अनि प्लस त्यो आफ्नो इन्ट्रेस्टलाई चाहिँ कसरी कन्टिन्यू गर्ने भनेर चाहिँ एउटा पडकास्ट पनि सुरु गरेको छु, यो चाहिँ लकडाउनदेखि। सो द नेपाली इकोनोमिस्ट भनेर चाहिँ अब पडकास्टिङ पनि गरिरहेको छु। सो हजुर, त्यो पडकास्टको मेरो उद्देश्य चाहिँ हजुरको इकोनोमिकको पोलिसिजहरू, इकोनोमिक्सको प्रिन्सिपल्सहरूलाई चाहिँ एउटा लेम्यानले बुझ्ने गरी, एउटा लेम्यानले कसरी त्यसमा रिलेट गर्न सक्छ भन्ने गरी चाहिँ सिम्पली एक्सप्लेन गरौँ भनेर। सो मेरो त्यसको अडियन्स चाहिँ इकोनोमिक्स नै पढिरहेको स्टुडेन्ट अथवा प्योर इकोनोमिस्टहरू भन्दा पनि एउटा लेम्यान भनौँ न, उसले चाहिँ इकोनोमिक पोलिसीले कसरी हाम्रो लाइफमा इम्प्याक्ट गरिरहेको छ। त्यस्तो कुराहरू चाहिँ एक्सप्लेन गर्ने अनि त्यो पनि एकदम केस स्टडी एनेक्डोट्स स्टोरीहरू इक्जाम्पलहरू प्रयोग गरेर
त्यो रियल लाइफ केसहरू
हजुर हजुर जस्तै अब हाम्रो पोलिसीहरूमा जस्तै मिनिमम वेजको कुराहरू आइरहन्छ मिनिमम वेज बढायो भने के हुन्छ घटायो भने के हुन्छ त्यो अब प्योर टेक्निकल्ली गर्दाखेरि त त्यो डिमान्ड सप्लाई त्यस्तो
कुराहरू
सिम्पली बुझ्दाखेरि चाहिँ अब जेनरली मिनिमम वेज जति बढायो त्यति यो एन्ट्री लेभलको अनइम्प्लोइमेन्ट चाहिँ बढ्छ होइन त्यो भयो अब यता गभर्मेन्ट डेफिसिट बढी हुँदाखेरि इन्फ्लेसन बढ्छ लगायतका कुराहरू जुन चाहिँ अब हाम्रो
जेनरल
टेक्सटबुक्स पनि काम लागोस् भनेर अनि जस्तै फाइनेन्सको कुरा गर्दाखेरि पनि अब जस्तै यो फाइनेन्सियल लिट्रेसीको कुराहरू पनि अलिअलि आइरहन्छ अब हामीले इन्फ्लेसन चाहिँ 10% छ ब्याङ्कले 8% इन्ट्रेस्ट
दिइरहेको छ
पैसा राख्नु त बेकार हो किनभने रियल इन्ट्रेस्ट त नेगेटिभ भयो -2% भयो सो यस्तो कुराहरू चाहिँ जेनरल मान्छेलाई बुझाउने भनेर चाहिँ अब गरिरहेको छु अहिलेसम्म जस राम्रै भइरहेको छ
ओके सर पनि पोडकास्टरै हुनुहुन्छ टकिङ टु अ पोडकास्टर
हजुर हजुर ओके यो एकदम इफेक्टिभ मिडियम छ नि त
हजुर 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 इनफ्याक्ट अहिले सर यो भनौँ न यो डिफ्रेन्ट संस्थाहरूको पनि जस्तै मैले अस्ति लास्ट पोडकास्टभन्दा अगाडिको पोडकास्ट जस्तो लाग्यो मलाई दुई तिनवटा पोडकास्ट अगाडि पनि मैले यो हाम्रो 7 चेयरम्यान सरसँग पनि यही कुराहरू गर्दाखेरि यो अहिले ब्रोकरहरूलाई पनि आफ्नो टोटल प्रफिटको 10% चाहिँ सिओसआरको रूपमा फाइनेन्सियल लिट्रेसी बढाउनु भनेरलाई नै यो छुट्याएको छ क्या सर अनि यो भयो अब ब्याङ्कहरूमा पनि भयो यो जियोस एउटा गभर्मेन्टबाट पनि फाइनेन्सियल लिट्रेसी नै भनेर फाइनेन्सियल एन्ड इकोनोमिक्स लिट्रेसी भनेर नै फन्डहरू छुट्याएको एउटा राम्रो इनिसिएटिभ अहिले आइरहेको छ सर ओके सुरज सर अब लेट्स डाइभ इन्टु द टपिक है अब यो इकोनोमिक पोलिसी एन्ड स्टार्टअप भनेर आज पोडकास्ट गर्नु लाग्छ सरसँग मैले ओके सर अब यो स्टार्टमा एउटा सरले एउटा सानो भनौँ न सरसँग यु हेभ लट्स अफ एक्सपिरियन्स एज वेल होइन यो नेपालमा जुन यो करेन्ट स्ट्याटस छ नि सर यो करेन्टमा सिनेरियो हेर्दाखेरि चाहिँ स्टार्टअपहरू सरले कस्तो देख्नु भएको छ अहिले सिनेरियो कस्तो छ सर सरको विचारमा सरको प्रोसेस पनि के छ
हजुर अब आफै पनि अब सानो एसएमई चलाइरहेको भनौँ एसएमई नै भनौँ सो त्यो चलाइरहेको हिसाबमा अनि एक्सपिरियन्सको आधारमा स्टडीको आधारमा हेर्दाखेरि नेपालमा अहिले त धेरै हदसम्म राम्रै भइरहेछ स्टार्टअप्सहरू आइरहेको देखेछौँ हामीले अनि त्यो स्टार्टअप्सहरूलाई चाहिने जुन त्यो इको सिस्टम भन्छौँ सिड क्यापिटलदेखि लिएर ग्रोथ स्टेजमा सपोर्ट गर्नेदेखि लिएर त्यो पिभटको फेजमादेखि लिएर त्यो डिफ्रेन्ट एस्पेक्टमा सपोर्ट गर्ने इको सिस्टम त आइरहेछ तर यही कुरा चाहिँ 5 वर्ष अगाडि 10 वर्ष अगाडिसम्म थिएन त्यो बेलासम्म एन्टरप्रेनरसिप भनेकै एकदमै नयाँ कन्सेप्ट थियो त्यसले गर्दाखेरि अहिले हेर्दाखेरि एकदम इन्करेजिङ चाहिँ छ तर समग्रमा हेर्ने हो भने चाहिँ हाम्रो इकोनोमी अझै पनि एन्टरप्रेनेरियल चाहिँ भइसकेको छैन जुन इकोनोमीमा एकदम एसएमइजहरू एकदम भाइब्रेन्टली आउनुपर्ने हो त्यो चाहिँ आइसकेको छैन हाम्रोमा अझै पनि अलिकति पोलिसी लेभलमा बुझाइ चाहिँ के छ भने यो ठुलो ठुलो उद्योग धन्दाहरू हुन्छ नि ठुलो ठुलो घरानाहरू त्यो मात्रै हो एन्टरप्रेनरसिप भन्ने जस्तो चाहिँ बुझाइ छ तर रियल लाइफमा चाहिँ त्यो होइन एसएमई भनेर चाहिँ जहिले पनि ब्याकबोन हो कि इकोनोमीको हामीले जुन जुन ठुल्ठुलो यो कर्पोरेसनहरू देख्छौँ जस्तै अब माइक्रोसफ्टकै कुरा गरौँ अथवा एमाजोनकै कुरा गरौँ त्यो जति नै ठुलो होला तर त्यसले 1-2 लाखलाई त हो नि जागिर दिने त
हजुर हजुर
होइन त्यो लाखौँ मिलियन्स अफ पिपललाई जागिर दिने भने त एसएमइज यो मम एन्ड पप स्टोर्स स्मल स्टोर्सहरू पनि
हजुर
जस्तै युएसमा त्यस्तो भए जस्तै अब चाहे त इन्डिया होस् चाहे नेपालमा होस् हाम्रो पनि यो ठुलो ठुलो बिजनेसेसहरूले कति नै दिन्छन् र 70-80 हजारलाई देलान् 1 लाखलाई देलान् 2 लाखलाई देलान् तर मेजोरिटी अफ इम्प्लोइमेन्ट अपर्च्युनिटी आउने भने चाहिँ एसएमईहरूबाट हो र नेपालमा चाहिँ त्यो अझै पनि अब फस्ट आउनु सकेको अवस्था छैन
यो डेफिनेटली सर यो ठुलो अर्नेसनले भन्नु न सर होइन जस्तै अब हाम्रो जुन जिडिपीकै क्यालकुलेसन गर्दाखेरि पनि जिडिपी भनिन्छ होइन ग्रस डोमेस्टिक प्रडक्ट त्यसको पनि क्यालकुलेसन गर्दाखेरि यसो हेर्ने हो भने जुन यो ठुलो ठुलो इन्टरप्राइजहरू छन् जस्तै सरले भन्नुभयो होइन अब तिनीहरू चाहिँ एकदमै बढिराख्ने होइन अनि अब सानो अरू नर्मल जुन एसएमइजहरू छ सरले भन्नुभयो जस्तै अथवा कतिपय इन्फर्मल सेक्टरहरू पनि होला नि होइन अब उनीहरूको एग्रिगेट रूपमा घटिराख्दाखेरि पनि जिडिपी चाहिँ बढिरहेको केस देखिन्छ नि त
होइन
जस्तै सो जिडिपी पनि त एउटा बायस्ड एस्टिमेट जस्तो देखिन्छ किनभने अब भनौँ न एउटा कुनै पनि इकोनोमीको मेन काम भनेको वेलफेयर अफ द सोसाइटी हो नि त
होइन
त्यो 4-5 जना इन्डस्ट्रियलिस्टको इन्कम बढ्यो जिडिपी बढ्यो भन्दैमा द्याट डज नट एक्चुली सिग्निफाई द यो वेलफेयर अफ द टोटल सोसाइटी
हजुर
होइन अब यही कुरामा पनि सर यो मैले अलिकति अगाडि यो अलिकति स्टडी गर्दाखेरि के पाएको छु भन्दाखेरि यो ब्याक 60s 70s पनि तपाईँको जब अमेरिकन इकोनोमी डुब्न लागेको अवस्थामा थियो
हजुर
त्यो त्यसलाई स्ट्याग्फ्लेसन आएको थियो नि त
हजुर
अनि त्यो बेलामा सर यो बचाएको त एसएमईले हो नि त खास त्यो बेला त स्टिल भन्यो होइन यो ठुल्ठुलो इन्डस्ट्री भन्यो सबै डुब्न लागेको अवस्थामा त
हजुर
अन्टरप्रेनर स्मल अन्टरप्रेनर बचाएको सरले भन्नु भए जस्तै
हजुर
सो मलाई पनि डेफिनेटली डेटा फ्याक्टहरू होइन डेभलप कन्ट्रीको यसो स्ट्याटसहरू हेर्दाखेरि चाहिँ मलाई पनि सरले भन्नुभएको जस्तै एसएमई चाहिँ पक्का पनि
हजुर
कुनै पनि इकोनोमीको चाहिँ ब्याकबोन चाहिँ डेफिनेटली
हजुर अब जस्तै त्यो युएसकै कुरा हेर्नु भएन युएसको मैले त्यो डेटा हेरेको थिएँ हजुर त्यहाँ चाहिँ अराउन्ड 28 मिलियन चाहिँ एसएमइजहरू
हजुर हजुर हजुर
अनि त्यो 28 मिलियन एसएमइजले चाहिँ जुन जति पनि नयाँ जबहरू क्रिएट भएको छ त्यो मध्ये 2/3 चाहिँ
हजुर
एसएमइजहरूले क्रिएट गरेर अरे क्या त्यो ठुलो इन्डस्ट्रीहरू भन्दा पनि अनि त्यस्तै इन्डियाको पनि एउटा ऊ हेरेको थिएँ इन्डियामा पनि जिडिपीमा 37.5% जति चाहिँ एसएमईको कन्ट्रिब्युसन छ अरे र त्यहाँ पनि अराउन्ड 60 मिलियन जब्स चाहिँ एसएमईले क्रिएट गरिरहेछन् भनेर चाहिँ अनि इन्डियाको चाहिँ कस्तो पनि रहेछ भने हजुरको अब एग्रिकल्चर पछिको हाइएस्ट नम्बर अफ जब क्रिएसन चाहिँ एसएमईबाट भइरहेको छ सो जुन चाहिँ 6 करोड भन्दा बढी मान्छेहरूलाई अनि नेपालको केसमा पनि मोरलेस त्यस्तै नै हुनुपर्छ किनभने नेपालको अब ठ्याक्कै डेटाहरू त अभाइलेबल नहोला
तर त्यो प्र्याक्टिकल कम्प्लिकेसनहरू धेरै छ सर यो डेटा कलेक्सनमा
हजुर
यो सिबिएसले निकाल्ने डेटामा पनि प्र्याक्टिकल कम्प्लिकेसन एकदमै छ सर
हजुर
त्यो कन्सेप्चुअल च्यालेन्जेस भन्दा पनि
हजुर
सरले यो एकदम ठिक कुरा हो सर अनि सर अब यो यसकै कुरा गर्दा जस्तै जुन यो मैले पनि बुझेअनुसार होइन सर यो मेबी एसएमईकै एसएमईमा त्यस्तो गभर्मेन्टले फोकस नगरे अब यो आई डोन्ट नो सर खास कुरा के हो होइन त्यो कारणले पनि मलाई एउटा कुरा के लाग्छ सर जस्तै अब सिबिएसको डेटा अनुसार नै तपाईँको हरेक वर्ष नेपालमा 5 लाखजना युवाले होइन लेबर पार्टिसिपेसनमा लेबर पार्टिसिपेट गर्छन् जसमध्येको लेस देन 10%ले मात्र जब पाउँछन् भनेपछि म्याक्सिममलाई जागिर दिनको लागि त एसएमई हुनुपर्ने होइन सर त्यो नभएको कारणले नै डोन्ट यु थिङ्क सर हजुरलाई के लाग्छ होइन त्यो पर्टिकुलर मान्छेहरू जुन 90% जुन त्यो लेबर फोर्समा आएका छन् तिनीहरू विदेश जानुपर्ने बाध्यता त्यही होइन त
हजुर
के कसो हो सर यो
एक्ज्याक्टली हो म टोटल्ली एग्री कस्तो भने अब जस्तै अब हाम्रो जुन लेभलको युथहरू अथवा मानिसहरू विदेश गइरहेका छन् उहाँहरूको त्यो स्किल लेभल पनि त हेर्नु पऱ्यो नि त हामीले होइन र त्यो मान्छेलाई अब्जर्भ गर्न सक्ने भनेर चाहिँ स्मल एन्ड मिडियम इन्टरप्राइजेसहरूले नै हो एकदम हाइटेक स्किल्स भए भए छुट्टै कुरा
एक्ज्याक्टली
अनि हाम्रो जानेहरू मान्छेहरू त प्रायः जसो कि अनस्किल कि स्किल भए पनि एकदम मिडियम लेभलको स्किल्स भएको हुन्छ र त्यो मान्छेहरूलाई अब्जर्भ गर्न त हामीलाई पनि एकदम धेरै एसएमएसहरू चाहिने हो त्यसमा चाहिँ अझै पनि ध्यान पुगेको छैन जस्तै अब नेपालकै एउटा डेटा हेर्दाखेरि चाहिँ एसएमइजको कन्ट्रिब्युसन चाहिँ जिडिपीमा अराउन्ड 22% भन्ने चाहिँ गरेको छ र 1.7 मिलियन जति चाहिँ मान्छेलाई चाहिँ रोजगारी दिइरह भनेको छ र त्यो वर्षकै अब हजुरले भने जस्तो 5 लाख मान्छेलाई त यो ठुलो ठुलो इन्डस्ट्रीले त क्रिएट गर्न सक्दैन त्यो लेभलको रोजगारी चाहिने भनेकै एसएमइजहरू हो तर त्यसमा चाहिँ अब हाम्रो पोलिसी प्रायोरिटी पनि गएको छैन र त्यो राम्रोसँग फैलिन नै पाएको छैन
ओके सो सर अब यो जस्तै हजुरको कुरालाई नै जोड्दाखेरि अब यो पोलिसीतिर आइपुग्यो नि सर होइन अब यो पोलिसीमा पनि सबभन्दा इम्प्याक्ट पार्ने त हाम्रो इकोनोमिक पोलिसी नै हेर्दछ अब यो इकोनोमिक पोलिसी र जुन भनौँ न सर अब एसएमई भनौँ अथवा स्टार्टअप्सलाई भनौँ अहिलेको लागि होइन अलिक टपिकसँग रिलेभेन्ट गर्नुलाई यो बिचमा रिलेसन कस्तो हुन्छ यिनीहरूको इम्प्याक्ट कस्तो पर्छ हाम्रो विदेशतिर के छ अनि हामी कहाँ चाहिँ के कसो छ सर अहिले
ए हजुर हजुर यो एकदमै इन्ट्रेस्टिङ क्वेसन गर्नुभयो पोलिसी भने चाहिँ कस्तो कुरा हो भने जेनरली अब हाम्रो दुई थरी एक्सन देखिन्छ होइन पोलिसीको हेर्दा एउटा चाहिँ पोलिसी एक्सन भन्छ एउटा चाहिँ डिरेक्ट एक्सन अब हजुरले जस्तै कुनै एउटा इन्क्युबेटर चलाउनु पऱ्यो अन्टरप्रेनरसिप विकास गर्न भनेर त्यो भनेको डिरेक्ट एक्सन भयो डिरेक्ट एक्सनको चाहिँ ठ्याक्क आउटराइट रिजल्ट देखिन्छ तर नम्बर अफ पिपल इम्प्याक्टेड जेनरली लो हुन्छ औँलामा गर्न मिल्ने हुन्छ पोलिसी एक्सन भनेर चाहिँ जेनरली त्यसको इम्प्याक्ट चाहिँ देखिँदैन डिरेक्टली देखिँदैन तर त्यसको इम्प्याक्ट चाहिँ लाखौँमा परिरहन्छ अब जस्तै इन्क्युबेटर चलाउनु भयो 10 वटा अन्टरप्रेनर क्रिएट भए त्यो डिरेक्ट एक्सन भयो तर पोलिसी वाइज चाहिँ जस्तो कस्तो हुनसक्छ भने जस्तै अब अनलाइनमा दर्ता हुने भनेर जुन अहिले नेपालमा आएको छ अनलाइनमै कम्पनी दर्ता गर्न मिल्ने त्यो कम्पनी दर्ता गर्न एकदम सजिलै हुने लगायतका कुराहरू जस्तै अहिले नेपालमा एकदम ठुलो इस्यु भनेर चाहिँ कम्पनी दर्ता गर्न र सञ्चालन गर्न जति सजिलो छ त्यो बन्द गर्न चाहिँ भयङ्कर गाह्रो छ। अब जस्तै त्यसलाई भोलि तपाईँले सजिलो बनाइदिनु भयो भने चाहिँ पोलिसीले त्यो भन्छ एकैचोटि मिलियन्सलाई अफेक्ट गर्यो नि त।
हजुर,
सो त्यसरी पोलिसीले अफेक्ट गरेर आउँछ। हाम्रो पोलिसीमा चाहिँ अब त्यो लेभलको फोकस अहिलेसम्म आइसकेको छैन, अब बिस्तारै आउँछ होला सायद, किनभने भर्खर त अब एन्टरप्रेनरसिपमा यो बजवर्ड हुँदैछ। त्यसमा चाहिँ एउटा रिपोर्ट छ, जस्तै धेरै देशहरूले रिफर गर्ने चाहिँ यो इज अफ डुइङ बिजनेस रिपोर्ट भन्ने छ। त्यसमा चाहिँ नेपाल चाहिँ लास्ट इयर 106 कि कति थियो, अहिले 89 कि कतिमा छ क्या। त्यसमा चाहिँ के ऱ्याङ्क गर्छ भने कुन चाहिँ देशमा बिजनेस गर्न कतिको सजिलो छ भनेर मेजर गरेर हुन्छ।
जस्तै छ नि सर, यसमा जस्तै त्यो मेजर गर्दाखेरि वाट आर द फ्याक्टर्स द्याट इज एक्चुली कन्सिडर्ड, के के फ्याक्टरहरू हुन्छ त्यसमा?
हजुर, त्यसमा जस्तै बिजनेस रजिस्टर गर्न कतिको सजिलो छ, कन्स्ट्रक्सन परमिटहरू लिन कतिको सजिलो छ, गेटिङ इलेक्ट्रिसिटी फर यर बिजनेस कतिको सजिलो छ, अनि जस्तै अर्को एउटा फ्याक्टर चाहिँ माइनोरिटी इन्भेस्टरलाई प्रोटेक्सन मेकानिजम छ कि छैन, त्यो पनि एउटा हेर्छ। त्यसपछि कम्प्लायन्स, तिनवटा फेज हो, बिजनेस रजिस्टर गर्दा, बिजनेस अपरेट गर्दा र बिजनेस एक्जिट गर्दाखेरि, सो तिनटै फेजमा हेर्दाखेरि चाहिँ अब जस्तै अपरेसनको फेजमा चाहिँ ट्याक्स तिर्न कतिको सजिलो छ, अनि कतिको सजिलो प्लस ट्याक्सको हजुरले कम्प्लायन्स गर्दाखेरि कति कस्ट लाग्छ नि, सजिलो त छ तर त्यो कम्प्लायन्स गर्दाखेरि एकदम कस्ट हेभी भयो नि त, त्यो पनि ऊ भएन। सो त्यसले नि त बिजनेसहरूलाई डिस्करेज गर्छ, अनि एक्सेस टु फाइनेन्सको कतिको सजिलो छ, अनि लास्टमा चाहिँ एक्जिट गर्न, एक्जिट गर्दाखेरि कति समय लाग्छ, कति कस्ट लाग्छ लगायतका ती धेरै कुराहरू हेर्छ। सो त्यो सबै कुराहरू हेर्दा चाहिँ नेपाल चाहिँ अहिले चाहिँ 89 कि कतिमा छ, लास्ट इयरसम्म 106
हजुर।
र यो चाहिँ अब जेनरल बुझाइ चाहिँ के छ भने मान्छेलाई फेरि नेपाल 89 छ भन्दाखेरि चाहिँ कतिपयचोटि कस्तो प्रतिक्रिया आएको छ भने कहाँ हुनु नेपालमा त्यति सजिलो छ भनेर पनि भन्दा हुन्छ। तर यो रिपोर्टहरूले हेर्ने चाहिँ के भने एउटा एभरेज मान्छेलाई चाहिँ एउटा एभरेज मान्छेको लागि चाहिँ कतिको गाह्रो छ भनेर, जस्तै अब हजुर म होइन अरू अब हामीले काठमाडौँमा बसेर एउटा मिडियम क्लासको मान्छेको त एक्सेस हुन्छ नि त।
हजुर हजुर,
जस्तै सजिलै बिजनेस रजिस्टर भएन भने लयर भनौँला अथवा त्यहाँ चिनेको मान्छेलाई भनौँला,
हामी त यो सोसियल एन्ड कनेक्सन बेस्ड कन्टिन्यू पर्छ,
कनेक्सन बेस्ड भएन त्यतिबेला त्यो फरक पर्दैन। त्यहाँदेखि हामीले हेर्दाखेरि त ए सजिलै छ नि त, किन यो रिपोर्टहरू तल देखायो भने, तर एउटा एभरेज मान्छेलाई होइन एउटा काठमाडौँमा बाहिरको मान्छेलाई त्यति धेरै एक्सेस नभएको मान्छेलाई चाहिँ कतिको सजिलो छ, द्याट्स मोर इम्पोर्टेन्ट।
हजुर, यसमा
चाहिँ एउटा रमाइलो सन्दर्भ के छ भने यो जुन यो डुइङ बिजनेस रिपोर्टको वान अफ द अथर्स हुनुहुन्थ्यो, उहाँसँग चाहिँ म न्युयोर्कमा एउटा प्रोग्राम
गरेँ,
उहाँसँग भेट भएको थियो, अनि उहाँले सेयर गरिराख्नु भएको थियो। उहाँहरूले चाहिँ त्यो कुन चाहिँ हो एउटा देशको नाम त बिर्सेँ मैले, त्यो देशको मन्त्रीले चाहिँ आएर उहाँलाईसँग कम्प्लेन गर्नु पऱ्यो, तपाईँहरूले हाम्रो देशमा बिजनेस गर्न यत्रो गाह्रो छ भनेर भन्नुहुन्छ, अस्ति भर्खर मेरो सालोले कति सजिलो बिजनेस गर्न गऱ्यो भनेर भनेर
कि
अफकोर्स अब मन्त्रीको सालो गरिहाल्छ नि, तर एउटा एभरेज मान्छेलाई कतिको गाह्रो छ भने, सो त्यही कुरा चाहिँ अब हाम्रोमा नै त्यो लागु भइरहेछ। अब यसमा जस्तो मेजर गर्दाखेरि कसरी पनि मेजर गर्छ भने हजुरको हो युएसमा बिजनेस गर्नले चाहिँ$500 लाग्छ अरे, नेपालमा त 20,000 हुन्छ अरे, नेपाल सजिलो हो त, होइन के को आधारमा नाप्ने त यी कुराहरू भने रिलेटिभ हुन्छ। सो पर क्यापिटा इन्कमको आधारमा, सो तपाईँको पर क्यापिटा इन्कमको कति पैसा लाग्छ हो त्यसरी पनि नाप्ने भइरहन्छ। जस्तै अब युएसमा $500 धेरै होला एब्सोल्युट टर्म्समा,
हजुर हजुर,
तर उनीहरूको पर क्यापिटा इन्कम हेरी त धेरै थोरै भयो, हाम्रोमा 20,000 एब्सोल्युट टर्म्समा थोरै होला तर हाम्रो पर क्यापिटा इन्कमको त झन्डै सिग्निफिकेन्ट अमाउन्ट भयो नि त,
पर क्यापिटा हजुर जिडिपीको त हजुर हजुर।
सो त्यस्तो कुराले चाहिँ त्यसरी मेजर गर्ने गरिन्छ र त्यसमा हेर्दा चाहिँ अब नेपालको अलिकति सुधारोन्मुख चाहिँ छ तर हामी अझै पनि धेरै नै पछि छौँ र त्यो यो कुराहरू चाहिँ अब हामीले सुधार गरेनौँ भने चाहिँ हामीले जुन त्यो भन्छौँ नि वाइड मासमा एन्टरप्रेनरसिप डेभलप हुने त्यो कुरालाई चाहिँ रोकिरहेको हुन्छ। अब तपाईँ हामीले त गरौँला होइन, एक्सेस भएका मान्छेले त
हजुर हजुर
अब सधैँ नै गर्ला, तर हाम्रो वेल्थ राम्रोसँग डिस्ट्रिब्युट हुन्छ कि हुँदैन, एन्टरप्रेनरसिपै देशभरि डिस्ट्रिब्युट हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब यस्तोले डिटर्माइन गरिराखेका हुन्छ।
हजुर हजुर, अनि मेबी दिस कुड बी वान अफ द फ्याक्टर होइन सर, यो यही कारणले गर्दाखेरि पनि होला कि हाम्रो केसमा चाहिँ जुन यो इन्फर्मल सेक्टर छ नि,
हजुर
इलिगल त नभन्नु
हजुर
इन्फर्मल सेक्टर,
हजुर
यो उनीहरूको चाहिँ मास चाहिँ एकदमै हाई छ नि सर, हाम्रो हेभी छ नि,
हजुर
होइन, अनि त्यसबाट पनि अब कति त्यो इन्फर्मल सेक्टरले गर्दाखेरि गभर्मेन्टको नोटिसमा पनि नआउने,
हजुर
उनीहरूको अब त्यो के कसो छ डेटा पनि नहुने,
हजुर
अनि यो सबै पनि फ्याक्टरले गर्दाखेरि पनि त्यो हो कि जस्तो लाग्छ सर मलाई।
हजुर
हजुरको विचार के छ सर यसमा इन्फर्मल सेक्टर चाहिँ?
एकदमै हो, हाम्रो त अझ भने त फर्मल सेक्टर त कति नै छ र भन्छन् नि,
हजुर
त हाम्रो त एकदम मेजोरिटी नै इन्फर्मल सेक्टर छ. त्यो इन्फर्मल सेक्टर हुँदाखेरिको एउटा एडवर्स इफेक्ट भने चाहिँ एक चाहिँ त्यसको अफिसियल क्यालकुलेसनमा आएन, यताउति त छँदैछ, त्यो बिजनेस ग्रो पनि हुन पाएन कि. त्यो बिजनेस चाहिँ सब्सिस्टेन्स ओरिएन्टेड बिजनेस चाहिँ भइराख्यो नि त.
तिमी अब उसलाई रिसोर्स पाउनु पनि त गाह्रो भयो नि सर, होइन?
एक्ज्याक्टली.
वान्स इट इज एन इन्फर्मल,
हजुर, इन्फर्मल बिजनेस भएपछि त एक्सेस टु क्रेडिट हो, जुन चाहिँ हाम्रो बिजनेस स्केल अप गर्दाखेरि एकदम महत्त्वपूर्ण कुरा. एक्सेस टु टेक्नोलोजी हुनसक्ला, होइन? त्यो कुराहरू त उसले चटक्कै नपाउने भयो. अब फर्मल बिजनेसले त यहाँ लोन पाउने जस्तो
गाह्रो छ. हजुर हजुर.
अब इन्फर्मल बिजनेसले त पाउने चान्सै भएन.
अघि सर्सन पनि मैले सानो एउटा कुरा गराएको थिएँ, त्यो पर्सनल ग्यारेन्टी र लिमिटेड लाइबिलिटी कम्पनीको,
हजुर,
होइन? त्यो पनि सान्दर्भिक छ नि सर यो कुरामा,
एकदम एकदम,
होइन? अब लिमिटेड लाइबिलिटी भन्छौँ कुनै पनि संस्थालाई, अनि पछि चाहिँ गएर अब उसको चाहिँ डाइरेक्टरले पनि पिजी बस्नुपर्ने, यो पिजी भनेपछि त त्यो लिमिटेड लाइबिलिटीको मिनिङ नै खासै त मैले त देखेन सर यसमा. त अब हाम्रै फर्मल सेक्टर के, हाम्रै कमर्सियल ए क्लास ब्याङ्कहरूले त्यस्तो गर्छन् सर, होइन? भनेपछि अब इन्फर्मल सेक्टरलाई त झन् अब वी क्यान ओन्ली इमेजिन.
हजुर, एक्ज्याक्टली. हजुर. सो कतिपय अवस्थामा फेरि इन्ट्रेस्टिङ के छ भने इन्फर्मल सेक्टरले अझ प्रोफिटेबिलिटी अझ हाई पनि होला, होइन? एकदम राम्रो होला. तर ऊ रजिस्टर्ड छैन भनेपछि उसको त्यो एक्सेस टु फाइनेन्स भएन, लगायतको एक्सेस टु प्रोटेक्सन पनि भएन कि. फेरि त्यो पनि महत्त्वपूर्ण कुरा हो नि त. जस्तै अब हजुरको कुनै एउटा कम्पनी छ, त्यो कम्पनीलाई भोलि कसैले आएर के गर्न खोज्यो भने त एउटा लिगल प्रोटेक्सन छ नि त. तर त्यो इन्फर्मल काम गरेको त प्रोटेक्सन छैन. त्यो चाहिँ हामीले एकदम बेसिक लेभलमा चाहिँ देखिरहन्छौँ, होइन? त्यो सडक व्यापारीहरू,
हजुर. इनफ्याक्ट सर भोलि त गएर ऊ त प्रोटेक्सनको लागि पनि जाँदैन. किन जाँदैन? प्रोडक्सनलाई गयो भने त ऊ आफै फस्यो, त्यो
आफै फस्यो. एक्ज्याक्टली. जस्तै अब त्यो हेर्नु न, त्यो सानो लेभलको व्यापारीहरू, सडक व्यापारीहरू, उहाँहरूको सामान खोजेर लगिदिरहेको हुन्छ, उल्टो सरकारले नै खोजेर लगिरहेको हुन्छ, नगर प्रणाली लगिदिरहेको हुन्छ. त्यो उहाँहरूको लागि धेरै ठुलो कष्ट हो नि त. सो कतिपयलाई चाहिँ एकचोटि खोजिदिनाले उहाँ फेरि त्यो ब्याक टु बिजनेस नआउने
स्थिति पनि रहन्छ, ब्याङ्करप्टै.
अनि एक्ज्याक्टली. सो त्यसले गर्दाखेरि उहाँ त सधैँ गरिबीमा पिल्सिनी हुनुभयो. सो यस्तो कुराहरू चाहिँ त्यो तलको त्यो ग्रास रुट्स लेभलबाट हामीले,
हजुर हजुर हजुर,
त्यो पोलिसी हामीले हेर्दा त ओहो, हामी यति धेरै इन्क्युबेटरहरू छन्, हाम्रो स्टार्टअपहरू छन्, हाम्रो स्टार्टअपले रोबोट बनायो, हाम्रो स्टार्टअपहरूले आइटीमा यस्तो गऱ्यो, एआईमा गऱ्यो भन्छ, द्याट्स गुड, त्यो एकदम चाहिन्छ. तर सोसाइटीको जुन त्यो ग्रास रुट्स लेभलसम्म त त्यसले केही फरक पारेन नि त. हो, त्यसको लागि चाहिँ त्यो पोलिसी राम्रो चाहियो. अब अर्को कुरा जस्तै यसमा के हुन्छ भने, त्यो डुइङ बिजनेसले पनि मेजर गर्ने कन्ट्र्याक्ट इन्फोर्समेन्ट भन्ने हुन्छ, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट मान्छन्. अब कन्ट्र्याक्ट इन्फोर्समेन्ट पनि गराउन सकेन तपाईँ इन्फर्मल सेक्टरमा भएपछि,
हजुर.
एक्सेस टु फाइनेन्स पनि भएन, एक्सेस टु प्रपर्टी पनि भएन. यसमा एउटा इन्ट्रेस्टिङ एउटा इक्जाम्पल चाहिँ के छ भने, यो पेरुको एकजना इकोनोमिस्टको, जसको बारेमा चाहिँ म पछि मेरो पडकास्टमा चाहिँ गर्छु भन्दै थियो. छोटकरी भन्दा चाहिँ त्यो पेरुको एकजना इकोनोमिस्ट हुन्छ, हर्नान्डो डिसोटो भन्ने, उहाँले चाहिँ त्यो 1980s 1990s चाहिँ त्यो बेला स्टडी गर्नुभएको थियो पेरुको चाहिँ. पेरु पनि हाम्रै जस्तो एकदमै गरिबी,
इन्फर्मेसन एकदम
धेरै, अनि हाम्रै जस्तो त्यो त्यहाँको माओवादी विद्रोह भएको, होइन? अनि त्यसले गर्दा धेरै मान्छे मरेको, हाम्रो त भन्दा नि अझ धेरै त्यहाँ मान्छेहरू मरेको, बिजनेसहरू डिस्टर्ब भएको. अनि उहाँले चाहिँ अध्ययन गर्दै जाँदाखेरि चाहिँ के हो त, यसो यो जुन जेनरली यो वेस्टर्न कन्ट्रिजहरूमा, अरू कन्ट्रिजहरूमा चाहिँ त्यो क्यापिटलिजम मार्केट्सहरूले काम गर्ने, हाम्रोमा चाहिँ किन फेल हुने त? सो किन वेस्टमा मात्र काम गर्ने, अथवा सर्टेन लाइक जापान, कोरिया, यस्तो देशमा मात्र काम गर्ने त? अध्ययन गर्दै जाँदा चाहिँ उहाँले चाहिँ के पाउनुभयो भने, हामीले त्यो वेस्टर्न कन्ट्रिज, जापानहरूबाट त्यो टेक्नोलोजीहरू, त्यसको एन्ड प्रडक्टहरू चाहिँ मजाले इम्पोर्ट गरिरहेछौँ. हजुरले जापानमै बनेको टिभी हेर्न पाउनु भएको छ,
हजुर.
युएसमै बनेको आइफोन चलाउनु चाहिँ पाउनुहुन्छ,
हजुर हजुर.
तर हामी जुन त्यो सिस्टममा बसिरहेछौँ, त्यो सिस्टम चाहिँ त्योभन्दा धेरै टाढाको छ क्या.
हजुर.
हाम्रो न यहाँ प्रोपर्टी राइट सेक्योर छ, न कोर्ट्सहरू इम्पार्सियल छ, होइन? न त्यो अकाउन्टेबिलिटी छ त्यो पोलिसी मेकर्सहरूबाट भनेर अनि अध्ययन गर्दै जाँदा चाहिँ, अनि त्यसले गर्दाखेरि चाहिँ धेरै जस्तो मान्छेहरू इन्फर्मल सेक्टरमा छन्, त्यसले गर्दा गरिबीमा छ भनेर देखाउनु भएको थियो. उहाँले एउटा इन्ट्रेस्टिङ इक्जाम्पल चाहिँ के थियो भने, एउटा बिजनेस गर्न यदि त्यो मान्छेले कतै ब्याङ्को नगरिकन एकदम सोझो तरिकाले ठ्याक्क भने रिक्वायरमेन्टहरू फुलफिल गर्दै गर्दै, होइन? अब जस्तै बिचौलिया प्रयोग नगरी, लयरहरू प्रयोग नगरी पैसा नखाइ गर्ने हो भने चाहिँ एउटा सर्टेन बिजनेस रजिस्टर गरेर चलाउनलाई 11 वर्ष लाग्ने, त्यो लेभलसम्मको त्यो ब्युरोक्रेटिक हर्डल्सहरू, रेगुलेसन्सहरू, जसले गर्दाखेरि त्यो ठुला बिजनेस अलिकति त्यो हुन्छ नि अलि अप्पर क्लासहरूले मात्रै इकोनोमिक एक्टिभिटीमा एक्सेस हुने, गरिबहरूको चाहिँ एक्सेस नहुने. अब 11 वर्ष त भनौँ न त्यो सम्भवै भएन नि त.
हजुर हजुर
हो त्यस्तो कुरा देखाउनु. अनि उहाँले अध्ययन गर्दै जाँदाखेरि त्यो पेरुमा त्यो ट्रु रहेछ, अरू देशहरूमा के छ त भनेर खोज्दै जाँदाखेरि चाहिँ उहाँको एस्टिमेट चाहिँ के हो भने संसारको गरिबहरूसँग करिब 9 ट्रिलियन बराबरको सम्पत्ति छ.
ओके हजुर.
सम्पत्ति नभए होइन छ, तर उनीहरूसँग त्यसको फर्मल एक्सेस छैन.
ओके.
जस्तै ल्यान्डमा बसिरहेछ तर त्यो ल्यान्डको पेपर्स
छैन,
अथवा एउटा सानो पान पसल जस्तो चलाइरहेछ त्यो पुस्तौँदेखि चलाइरहेछ तर त्यसको फर्मल पेपर्स
छैन,
फर्मल त्यो रेकग्निसन पनि छैन. सो त्यो भएपछि के भयो भने उसँग छ अनि त्यसलाई चाहिँ डिसोर्डरले चाहिँ के भनेको छ भने डेड क्यापिटल छ अरे कि हाम्रो चाहिँ. विदेशतिरको क्यापिटलले चाहिँ दोहोरो भूमिका निभाउँछ अरे. जस्तै एउटा घर छ त्यो घरको फर्मल टाइटल पनि छ तपाईँसँग, त्यसले गर्दा त्यो घर बस्न पनि मिल्यो, त्यो घरले एउटा
काम पनि कोल्याटरलको
पनि काम गर्यो, त्यो एसेट युज पनि भयो, त्यो एसेटको भ्यालुले त्यो कोल्याटरलको काम पनि गर्यो. हाम्रोमा चाहिँ के भयो भने त्यो फर्मल टाइटल नभएपछि त्यो युज चाहिँ गर्न मिल्यो तर त्यसले कोल्याटरलको काम गरेन, कोल्याटरलको काम नगर्न साथ त्यो एक्सेस टु फाइनेन्स भएन. सो त्यो हुनासाथ हाम्रो धेरै सो यो मेजोरिटी अफ द वर्ल्डमा चाहिँ हाम्रो चाहिँ सब्सिस्टेन्समा भएर सर्भाइभल मात्रै फोकस्ड हुन्छ, त्यहाँभन्दा माथि चाहिँ ग्रो गर्न सक्दैन भनेर उनले भनेको थिए. जुन चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लागेको थियो. अब नेपालमा नै अब हजुरले देख्नुहुन्छ हाम्रो किराना पसल सानो पसलहरू टन्नै छन्, अन्टरप्रिनेर नभए होइन.
हजुर हजुर.
तर त्यो स्केल अप हुँदैन क्या, र त्यो स्केल अप नहुन चाहिँ यस्ता धेरै कारणहरू छ.
यही कारणले पनि होला कि सर, यो अब हामीले पनि फाइनेन्स इकोनोमिक्सहरू अब हामीले स्टुडेन्टहरूलाई पनि पढाउँदाखेरि जिडिपी क्यालकुलेसन कुरा आउँदाखेरि जुन यो प्रडक्सन मेथड के मेथड 4-5 मेथडहरू छन् नि त, त्योमध्येमा पनि तपाईँको इन्कम एक्सपेन्डिचर मेथड होइन कि प्रडक्सन मेथडको पनि भ्यालु एडिसन मेथडबाट गरिन्छ भनेर पढाउँछौँ.
हजुर.
अनि यो इन्कम र एक्सपेन्सको चाहिँ सिबिएसले त डेटा त निकाल्छ.
हजुर.
तर उसले त खास त्यो इन्कम एक्सपेन्स गरे त होइन.
हजुर.
उसले त खास त्यो भ्यालु एडिडबाट जति आएको छ त्यसलाई खालि एलोकेट मात्रै गरेको छ त्यहाँ चाहिँ, होइन. यो किन गरिन्छ भने सोद्धाखेरि अब मेरो विचारमा चाहिँ करेक्ट आन्सर कुड बी वाट यु हेभ जस्ट सेड जस्तो लाग्छ कि मलाई चाहिँ. हजुरले अहिले भर्खरै जे भन्नुभयो,
हजुर,
यो इन्फर्मल सेक्टरको धेरै ऊ भयो, यो भयो, यो इन्कम कति एक्सपेन्स कति कुनै डेटा छैन.
हजुर हजुर. त्यही सो त्यसले गर्दा त्यही अन्टरप्रिनेरियल चाहिँ हामी छौँ तर हामी स्केल अप चाहिँ हुन सकिरहेको छैनौँ जस्तो लागिरहेको छ.
भनेपछि यो हाम्रो पोलिसी लेभलमै कमजोरी देखियो सर.
हजुर हजुर हजुर.
होइन
हजुर हजुर एकदमै. जस्तै अब यसैमा मलाई ठ्याक्कै आएको चाहिँ अब यो हाम्रो त यो फेरि यो फर्मल हुँदाखेरिको अर्को झमेला भनेर चाहिँ अघि मैले भने जस्तो त्यो एक्जिटमा यत्रो गाह्रो छ. कम्पनी रजिस्टर नगरन्जेल ठिकै छ, सानसानो चलिरहेको छ, एकचोटि रजिस्टर गरेपछि त अब फसियो भने जस्तो भयो नि त. अब नेपालमा 3 वर्ष एभरेजमा लाग्ने भनेर देखाएको छ, विच इज ट्रु पनि होला. त्यो कति दिनको नोटिस निकाल्नुपर्ने, लिक्विडेटर ल्याउनु पर्ने. अनि अर्को चाहिँ अब त्यो हाम्रो सोसियली चाहिँ अब एउटा त्यो एउटा कलङ्क जस्तो पनि छ नि त, फेल हुनु भने चाहिँ एकदम अब
त्यो त यो कामै नलाग्ने होइन, भोलि घरै नआइजा सोसाइटीमा.
एकचोटि फेल भयो भने चाहिँ अब होइन ब्ल्याकलिस्टेडदेखि लिएर अब
हजुर हजुर
सबै कुरा भयो भने त, जुन चाहिँ अब हामीले एकदम अन्टरप्रिनेरियल सोसाइटीहरूमा हेऱ्यौँ भने
द्याट इज एक्चुली कन्सिडर्ड भेरी गुड हो नि सर.
एक्ज्याक्टली
होइन,
एक्ज्याक्टली.
त्यो त आखिरमा उसले लोन किन पायो त,
हजुर,
ऊ फेल किन भयो, ऊ लोन किन पायो, ऊ ब्ल्याकलिस्टमा किन पुग्यो त भन्दाखेरि ब्याङ्कले पत्याएर पुऱ्यायो नि त सर त्यहाँसम्म. ब्याङ्कले सुरुमै रिजेक्ट गर्यो भने त नपत्याएको होला त, नपत्याएको हुनाले लोन नदिएको.
हजुर.
लोन नदिएसम्म त्यो मान्छे किन ब्ल्याकलिस्ट हुन्छ.
बाहिरको अझ जस्तै सिलिकन भ्याली जस्तो ठाउँमा चाहिँ फेलर इज टेकन एज अ ब्याज अफ अनर
अनर हो
भनेर भन्छ.
एक्ज्याक्टली.
अब हाम्रोमा त फेल भयो नि त सक्यो, अनि त्यो हामीले त्यो डरले गर्दाखेरि पनि
इनफ्याक्ट सर अब भनौँ न हाम्रो देशमा चाहिँ मेरो टाउकोमा ऋण छ भने घरबाटै मलाई कति ऋण लिएको त तेरो टाउको त ऋण ऋणै ऋण छ तेरो टाउकोमा त ऋणै बोकेर मर्छस् भन्ने कुरा आउँछ सर. होइन, विदेशमा त्यही जति अमाउन्ट अफ क्रेडिट तपाईँसँग छ, जति अभाइलेबल क्रेडिट तपाईँसँग फ्री क्रेडिट छ, त्यति नै तपाईँलाई चाहिँ सोसाइटीमा एउटा स्ट्याटस सिम्बल पनि लिने गरिन्छ नि सर. होइन,
हजुर हजुर. हो जस्तै यो जस्तै डुइङ बिजनेसमा पनि अब हाम्रो एक्सेस टु फाइनेन्स पनि एउटा मेजर कुरा भएको र कन्ट्रिजहरूले कसरी रिफर्म गर्ने त भनेर कुरा गर्दै गर्दा चाहिँ अब सबैसँग पुर्ख्यौली सम्पत्ति त हुँदैन अथवा ल्यान्ड नै हुँदैन कोल्याटरलै राख्नलाई, त्यही भएर ब्याङ्कबाट सजिलै पैसा पाइँदैन. ब्याङ्कबाट नपाएपछि के हुन्छ भने इन्फर्मल सोर्सेसमा जानुपर्छ, इन्फर्मल सोर्सेसमा जानुभन्दा साथ त्यहाँ एकदमै हाई हुन्छ होइन, हाम्रोमा 36% इन्ट्रेस्ट मिटर ब्याज भन्छ के भन्छ नि, त्यो हुनासाथ अब तपाईँको कस्ट फाइनेन्स त कस्ट हाई भयो, एक्सेस लिमिटेड भयो. सो ब्याङ्कहरूमा जाँदाखेरि चाहिँ अब फेरि ब्याङ्कले यतिकै दिन पनि त मिलेन फेरि होइन. अब हाम्रोमा जस्तै यो सर्टिफिकेट राखेर लोन दिने भनेर भन्यो, त्यो सर्टिफिकेटले त हजुरको क्यारेक्टर त भन्दैन नि त फेरि.
हजुर हजुर,
तपाईँले यति पढ्नु भएको छ त भन्छ, त्यति बाहेक त अरू केही भन्दैन नि त,
भन्दैन सर.
अब ब्याङ्कले यतिकै, ब्याङ्क पनि आफ्नो पैसा त होइन फेरि, अर्काको पैसा डिपोजिटरको पैसा लगाएर
तपाईँले बुझेर पढ्नुभयो कि घोकेर पढ्नुभयो कि चिट
पढ्नुभयो
के त,
र एकदम राम्रो मेहनतै गरेर पढायो भए पनि तपाईँ भोलि अब एथिकल हुनुहुन्छ कि हुँदैन, तपाईँले ऋण लिएपछि भनेको कुरा त्यसले भन्दैन, अनि त्यो कुरा त ब्याङ्कले
सेक्युरिटी चाहियो, उसलाई
चाहियो चाहियो. अनि यसको अप्सन चाहिँ भनेको चाहिँ अघि हजुरले भनेको कुरासँग अलिकति रिलेट हुने गरी त्यो क्रेडिट रेटिङ हुन्छ नि, इन्डिभिजुअल क्रेडिट हिस्ट्री क्रेडिट रेटिङको कुराहरू चाहिँ हो, त्यस्तो एजेन्सी चाहिँ सेटअप गरिरहेको छन् कि धेरै जसो देशले चाहिँ, त्यो डुइङ अ बिजनेस रिपोर्टको प्रभाव भनौँ एउटा, अथवा रिफर्म कसरी गर्ने भन्दाखेरि. सो त्यो
सो यो स्ट्यान्डर्ड एन्ड पुअर भयो, मुडिज भयो,
हजुर,
एकदमै पावरफुल हुनुको कारण वान अफ द रिजन चाहिँ
हजुर
यो इज अफ डुइङ इन्डेक्स
त्यहाँ त पहिल्यैदेखि थियो, अरूहरू डेभलपिङ कन्ट्रिजहरूले जस्तै यो इथियोपिया केन्या यिनीहरूले गरेकोहरूले केस स्टडीहरू. सो त्यसमा चाहिँ त्यो भएपछि तपाईँको एकदम राम्रो, तपाईँ बेलैमा तपाईँले लिएको ऋण तिर्ने बानी छ, तपाईँको क्रेडिट स्कोर राम्रो छ भने त त्यो नै आधार भयो नि त, ब्याङ्कको पनि त आफ्नो रिस्क घट्यो नि त. सो त्यसरी चाहिँ त्यो चाहिँ कतिवटा 58 कन्ट्रिज कि कतिवटा उताले चाहिँ क्रेडिट ब्युरो भनेर इस्टाब्लिस गरेको छ मैले, त्यो चाहिँ अब हाम्रोमा चाहिँ अहिलेसम्म त्यो खासै चर्चा पनि भएको छैन.
होइन हाम्रोमा यो चर्चा पनि छ, यो छैन भनौँ, अझै यो हाम्रो त अझै त्यो एक दुईवटा नाम चाहिँ मैले लिएन सर, एक दुईवटा रेटिङ एजेन्सीहरू छन् तर उहाँहरूले जुन गर्ने काम हुन्छ विदेशमा भन्दा कम्प्लिटली फरक छ सर.
हजुर हजुर,
अब जस्तै भनौँ न कुनै कुरा हाम्रो जस्तो कन्ट्रीमा अप्लाई गर्न सकिएन भने स्ट्यान्डर्ड अप्रोच होइन कि सिम्प्लिफाइड अप्रोच युज गर्छ नि त, उनीहरूले पनि त्यही तरिकाले गरिरहेको छ. अब त्यो तरिकाले गरेको जुन निकालेको जुन रेटिङ छ त्यो रेटिङ कतिको इफेक्टिभ होला भन्ने कुरा छ, एउटा प्रश्न त्यहाँ छ. अर्को चाहिँ हजुरको अब ब्याङ्कहरूमा चाहिँ अब बिस्तारै बिस्तारै इन्डिपेन्डेन्ट रेटिङ नै गर्ने भन्ने कुराहरू छ सर अहिले, पहिला पहिला त ब्याङ्कहरूले आफै गर्थे रेटिङ स्कोरिङ
नेपालमा चाहिँ. अब त्यो अहिले त अब यो उहरूको होइन, अब आइपिओ
गरेर
कम्पनीहरूको भयो, त्यो त आफ्नो ठाउँमा छँदैछ, त्यो पनि डेभलप हुनु आफ्नो ठाउँमा एकदमै जरुरी छ. तर कन्ज्युमरको क्रेडिट रेटिङ
हजुर
त्यो चाहिँ अझै इम्पोर्टेन्ट
भयो. सो त्यो लोनको रेटिङ चाहिँ हजुर हजुर,
सो कन्ज्युमरको गर्ने गरेको त्यो अब इन्स्टिट्युसनहरू
खासमा त सर यो क्रेडिट रेटिङ भनेको पनि खासमा त हजुरको एबिलिटी टु रिकभर द डेप्ट हो नि त सर खासमा,
एक्ज्याक्टली
आइपिओको रेटिङ सेटिङ भन्दा पनि मेन रेटिङ भनेको खास क्रेडिटको रेटिङ गर्ने हो नि त.
हजुर हजुर,
क्यापेसिटी टु बरो, क्यापेसिटी टु लेन्ड होइन, क्यापेसिटी टु रिकभर द मनी, त्यो लोन अमाउन्ट हो,
रिस्पोन्सिबल छ
हजुर
होइन. बाहिरतिर त सो बेलैमा तिर्यो भने थोरै इन्ट्रेस्ट
हजुर हजुर
होइन, ढिलो गरेर तिर्यो एकदम, यो
त्यो सबै हिस्ट्री सिस्ट्री सबै हेरेर गर्छन् सर. अब
हामीले रहेछ भने त उसले
अलिक फिजिबल छ
तिर्नु पऱ्यो, अब जस्तै त्यो क्रेडिटमा डिफल्ट गराइरहेछ भने उसलाई कसैले क्रेडिटै दिन छोड्छ, अथवा दिए पनि एकदम हाई इन्ट्रेस्ट
हुन्छ.
सो त्यस्तो त्यस्तो मेकानिजमहरू चाहिँ धेरै देशले अहिले डेभलप गर्दैछन्. अब सायद नेपालमा त्यस्तो गर्न सकियो भने चाहिँ, जुन हाम्रो सधैँको एउटा इस्यु छ, एक्सेस टु फाइनेन्स भएन, ब्याङ्कले पैसा दिएन भन्ने छ, त्यो चाहिँ सल्भ हुन्छ कि जस्तो लाग्छ. किनभने ब्याङ्कलाई पनि अब सिधै गएर यतिकै पैसा देऊ भन्न त मिलेन, आफ्नो पैसाहरू होइन फेरि, अब के को आधारमा दिने फेरि भोलि रिकभर त गर्नु पऱ्यो, अनि त्यसले गर्दा नि सायद पिजी नै खोज्या हो कि
हजुर चाहिँ लिमिटेड लाइबिलिटीलाई पनि ओभरटेक गरेर होइन सर,
पिजी नै खोजिरहन्छ
हजुर हजुर,
त्यही भएर हो कि भन्ने
हजुर 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 हुनसक्छ सर,
त्यस्तो
हजुर हजुर. अनि सर अब यो छ नि जस्तै अब यो यसो यताबाट हेर्दाखेरि पनि यता भनौँ न 360 degree यो सबै कुरो एनालाइसिस गर्दै यसो हेर्दाखेरि त लास्टमा आएर पोलिसीमै गएर ठोक्यो क्या सर, होइन यो पोलिसी नै ठिक भएन, पोलिसीले गर्दाखेरि यो भयो त्यो भयो भनेपछि सर यो पोलिसीको केसमा के रिफर्म गर्न सकिन्छ जस्तै भनौँ न, अनि आजको दिनमा के भइरहेको छ सरको यसो हेराइमा.
अब यो चाहिँ त्यही मेरो अध्ययनमा चाहिँ अब आफ्नै अनुभवमा
हजुर हजुर
इस्यु गर्दाखेरि चाहिँ यो अब रेगुलेसनहरूलाई कसरी सिम्प्लिफाई गर्न सकिन्छ भनेर, अघि भने जस्तै त्यो नेपालमा चाहिँ डुइङ बिजनेस रिपोर्टले भनेअनुसार 22 दिन लाग्छ यदि सबै फर्मालिटी कुरा
गर्यो भने
चाहिँ 22 देखि 23 दिन लाग्छ भनेर भनेको छ. त्यो कुरालाई सिम्प्लिफाई गर्न सकेला अरू देशहरूबाट नै हामीले सिक्न सक्छौँ. जस्तै रुवान्डाले चाहिँ यो डुइङ बिजनेस रिपोर्ट हेरेरै अहिले चाहिँ उसको चाहिँ एक दिनमा बिजनेस रजिस्टर हुने बनाएको छ, सबै अनलाइनमा हुने अनि आएर अनलाइनमा सब काम सकेर आएर अनि त्यो पेपर्सहरू चाहिँ फिजिकली त्यहाँ बुझाइदिएपछि युआर सेट.
ओके,
सो द्याट म्याटर्स अ लट होइन. त्यो चाहिँ अब अघि मैले भने जस्तै फेरि एउटा जेनरल मान्छेलाई त्यसले म्याटर गर्छ कि, तपाईँ हामीलाई नगर्ला, तपाईँ हामी कुर्न सघाउला 22 दिन के गरेर अर्को काम गर्दै गर्छु भनेर होइन, तर जसको लागि त्यही हुन्छ
एउटा
त्यो एउटा कुरा भयो. त्यसै गरी अब जस्तै अब ट्याक्सेसन आफैमा होइन, हाम्रोमा त अब ट्याक्स तिर्न पनि उल्टो घुस खुवाउनुपर्ने पनि न्युजहरू आइरहेको
छ.
त्यो बेलैमा ट्याक्स बुझाइएन भने फाइन लाग्छ, त्यो बेलैमा बुझाइदिन लिइदिनुहोस् भनेर पनि घुस खुवाउनुपर्ने लगायतको. अनि अब हाम्रो जस्तै अब तपाईँको ट्याक्सको बर्डन अब हेरौँ न, अब 25% त चोखै भइहाल्यो होइन भ्याटको. अब
त्यो पोलिसीलाई पनि कति भयो अब हाम्रो विश्लेषकहरूले नै एक्सपर्टहरूले नै यो कमिसनकै लागि नै बनाएको पोलिसी जस्तो पनि भनेर गाली गर्ने चलन छ हामीलाई त.
हजुर त्यो हो. अब अहिले त जस्तै झन् अब स्थानीय सरकार आयो
753 लोकल बडिज भन्छन्, अब
स्थानीय सरकारलाई अर्को ट्याक्स बुझाऊ होइन, ट्याक्स
बुझाऊ
अब के अरे रेन्टको ट्याक्स बुझाऊ त्यो हाम्रो लागि एकदम कस्टली भयो. त्यस्तो कुराहरू सिम्प्लिफाई गर्न सकिन्छ होला. अब जस्तै कमर्स यो कन्ट्र्याक्ट इन्फोर्समेन्टको प्रोसेसलाई कसरी सहज बनाउन सकिन्छ भन्ने अझ मैले एकदमै देखेको चाहिँ हजुरको जस्तै यो एक्सेस टु फाइनेन्सको लागि त्यो क्रेडिट ब्युरो बनाउन चाहिँ थाल्नुपर्छ होला. जुन त्यो इन्डिभिजुअल कन्ज्युमर्सहरूको चाहिँ क्रेडिट रेटिङ को त्यस्तो सिस्टम सुरु गऱ्यौँ भने चाहिँ
अब हामीको चाहिँ एउटा त्यो कर्जा सूचना केन्द्र
हजुर
त्यसले चाहिँ ब्ल्याकलिस्ट स्ल्याकलिस्ट दिने काम गरे सर.
हजुर
त्यो बाहेकमा अब अर्को चाहिँ उनीहरूले आइपिएको रेटिङहरू गर्छन् मजाले.
हजुर
तर त्यो लोनको रेटिङ चाहिँ अझै पनि सर त्यो फुल फ्लेजमा चाहिँ भएको छैन.
हजुर त्यो फेरि ठ्याक्क आजको भोलि हुने कुरा होइन
होइन,
कपी गर्ने भन्ने कुरा हुँदैन धेरैले फेरि त्यो विदेशमा छ यो ठ्याक्कै ल्यायो भने भयो. त्यो त हाम्रो अब कन्टेक्स्ट हेरिकन होइन त्यसलाई डेभलप गर्न टाइम लाग्छ, तर खोइ सुरु नै भएको छैन भन्ने चाहिँ एउटा समस्या हो. त्यो भइदियो भने चाहिँ एक्सेस टु फाइनेन्स सल्भ हुन्थ्यो. अब जस्तै अर्को पोलिसी वाइज सुधार गर्नुपर्ने एकदमै जरुरी भनेको चाहिँ जस्तै त्यो बिजनेस एक्जिट गर्दाखेरि बिजनेस डुबिसक्यो त अब 3 वर्षमा त्यसैमा झुलेर बस्नु त भएन नि त. त्यो उसलाई फर्मल्ली क्लोज गर्नलाई यति धेरै पैसा तिरेर अनि त्यो लिक्विडेटर ल्याएर
त्यो अदालतमा गएर त्यो लिक्विडेसन प्रोसेस नै सर एकदम झन्झटपूर्ण छ नि सर.
हजुर त्यही त
यो विदेशमा त हजुरको भनौँ न यो फ्राइडे लिक्विडेसनमा जान्छन्,
हजुर
सन्डेसम्ममा अर्कैले ओभरटेक गरेर के गरेर हुन्छ त्यो लिक्विडेसनमा गएको हो कि होइन पनि थाहा हुँदैन सर. बाहिर त्यो न्युज त्यति पनि आउँदैन पनि, सन्डेसम्ममा अर्कैले कम्पनी पनि चलाइसके हुन्छन्
होइन.
अब हामी कहाँ त अब सरले भन्नुभयो जस्तै 3 वर्ष 4 वर्ष भनेपछि त त्यो 3 वर्ष 4 वर्षमा त हजुरको अब त्यो जुन लेनदेन गर्ने मान्छेहरू छन् उनीहरू आएर पनि त्यो अलिअलि कमजोर थियो संस्था
हजुर
त्यसलाई त झनै कमजोर बनाइदिनु भयो क्या सर.
एक्ज्याक्ट
त्यो 3 वर्षमा त त्यो रोग मल्टिप्लाई भएर
हजुर
होइन त्यो रोगको पनि रोग रोगको पनि रोग लागेर त्यो त एकदमै क्रोनिक रोग.
एक्ज्याक्टली अब त्यो एन्टरप्रेन्योर पनि डिप्रेस भइसक्ने
भयो
अनि अनि अर्को चाहिँ फेरि त्यो पछि बन्द गर्न झमेला हुन्छ भन्नेले नि सकेसम्म
होइन
त्यो रजिस्ट्रेसनमा नजाउँ भन्ने पनि भइरहेको हुन्छ होला.
त्यो सुरुमै इनिसिएसन चाहिँ हजुरको.
अर्को चाहिँ अब रजिस्ट्रेसनमै नजाउँ भने भन्नुभन्दा नि कतिपय अवस्था के पनि हुन्छ होला नि, कम्प्लेक्स नबनाऊ सकेसम्म. जस्तै पार्टनर राख्दाखेरि पनि 2 जना मात्र पार्टनर बसौँ, भलै त्यो बिजनेसलाई चाहिँ 4 जना पार्टनर बस्दाखेरि अझ राम्रो हुन्थ्यो होला होइन, तर 2 जना मात्र पार्टनर बसौँ किनभने पछिको लागि किन झमेला बिहोर्नु भन्ने पनि भइरहेको हुन्छ नि. हाम्रो त्यो जेनरल बिजनेसहरू सकेसम्म फ्यामिली मेम्बरकैमा मात्रै हुने सानो हुने चाहिँ त्यो पनि कारण होला. सो त्यसलाई चाहिँ एकदम सुधार गर्न सकियो भने चाहिँ जस्तै अस्ति भर्खर यो कम्पनी रजिस्ट्रारले एउटा फिचर चाहिँ ल्याएको थियो 0.2% मात्रै त्यो फाइन तिरेर चाहिँ बन्द गर्ने तर एकचोटिको चान्स भनेर ल्याइदियो कि, अनि त्यो चाहिँ अब सधैँलाई गर्दा भइहाल्थ्यो नि भन्ने जस्तो लागेको.
यो पोलिसी आफैमा पनि सर मैले कतिपय ठाउँ दिएँ त्यसो हेर्दाखेरि स्टेबल छैन कि एउटा फिक्स छैन कि सर.
हजुर
होइन कस्तो भन्दाखेरि 1 महिनाभित्रलाई ल्याउँछन् त्यति महिनाभित्र गर्नुभयो भने त्यो फाइन लाग्दैन, फेरि अर्को महिनादेखि लाग्छ, फेरि यो भनौँ न जस्तै त्यो यातायातकै सिम्पल कुराहरू हुन्छ होइन, त्यसमा पनि कतिसम्म डबल दस्तुरे तिर्ने रे फेरि यतिभित्र त्यो नतिर्ने रे यो आफै कन्फ्युजन.
हजुर त्यही त यो ओसिआरकै मेरो एउटा कम्पनी चाहिँ त्यो खासै हामीले सोचेअनुसार चलेन, त्यो बन्द गरौँला भनेर भनेको थियो. सो त्यो
ओसिआर भनेको छ,
यो अफिस अफ कम्पनी रजिस्ट्रार भन्छ सर्टकटमा
चाहिँ.
सो कम्पनी रजिस्ट्रारकोमा गएर त्यो बन्द सन्द गर्नु पर्यो, किनभने हामी त्यो चलाउनलाई टाइम पनि दिन भ्याइएन. त्यो हामी सुत्यातीको चल्ला पनि भन्ने नि भएन. त्यहाँ जाँदाखेरि चाहिँ हामी त त्यो त्यही त्यो 0.2% कति तिरेर सल्टिन्छ भनेर गएको होइन, त्यसको त म्याद गइसक्यो, अब त तपाईँ सबै प्रोसेसमा जानुपर्छ भनेर अब अर्को फ्रस्ट्रेसन है. सो त्यो फिचर त अलि लामै समयलाई ल्याइदियो हुन्थ्यो अथवा सधैँलाई त्यो गरिदियो भए त धेरै सजिलो हुन्थ्यो भनेर. सो यस्ता रिफर्महरू चाहिँ एकदमै जरुरी छ कि नेपालमा हामीले स्मल बिजनेसलाई हेर्ने हो भने चाहिँ.
हजुर हजुर. अनि यो सर, यो जुन कम्पनी रजिस्ट्रारको कार्यालय छ नि सर, होइन, अब यो जस्तै कम्पनी रजिस्ट्रारको कार्यालयमा पनि जस्तै उनीहरूको पनि त आफ्नो सर्टेन रुल्स रेगुलेसन्सहरू, जस्तै उहाँहरूको थ्रुबाट पनि त यो कम्पनी यस्तो यस्तो दर्ता हुन आएको छ, यस्तो यस्तो समस्या देखिएको छ, यो यो स्टडी हामीले गऱ्यौँ होइन, स्टडी अनुसार यो यो समस्या देखिएको छ, यसको समाधान कसरी गर्ने, उहाँहरूले पनि आफैले पनि त यो आफ्नो लेभलमा भनौँ न उहाँको माथिको लेभल होला, उहाँको माथिको गाइड गर्ने लेभलहरू, जस्तै अर्थ मन्त्रालयको लेभलमा गएर पनि हुनसक्छ कि कसरी हुन्छ, त्यहाँ त्यो सोल्युसनहरू लगेर यसो स्टडीहरू गर्दा पनि बेटर हुन्थ्यो होला. यस्तो स्टडीहरू के छ सर हाम्रो कन्ट्रीको केसमा?
त्यति धेरै स्टडीहरू त भएको छैन. अब एउटा चाहिँ इन्टरनेसनल इज अफ डुइङ बिजनेस नै हो.
हजुर.
त्यसमा अब इन्टरनेसनल रिपोर्ट हो, कतिपय कुरा एकुरेटली रिफ्लेक्ट नहुन सक्ला, त्यो हाम्रो ग्राउन्ड रियालिटी थाहा नहुन सक्छ त्यो इन्टरनेसनल रिसर्चरहरूलाई, तर मोरलेस त्यसले रिफ्लेक्ट गर्छ भनौँ न. त्यो बाहेक अब अलिअलि स्टडीहरू चाहिँ भइरहेछन्, जस्तै मैले पहिला काम गर्ने समृद्धि फाउन्डेसन, समृद्धि फाउन्डेसनले पनि यो कस्ट अफ डुइङ बिजनेस भनेर अलिअलि स्टडीहरू चाहिँ गरिरहेछ, तर स्टडी पनि कमी चाहिँ छ. अनि हजुरले भन्नुभएको जस्तै त्यो त्यो कतिपय कुराहरू चाहिँ अब माथिल्लो लेभलमा गइराख्नु पनि पर्दैन, तल्लो लेभलमा पनि
आफै स्टडी गरेर.
हाम्रो उद्देश्य चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ भने, कसरी सकेसम्म धेरै मान्छेहरू चाहिँ एन्टरप्रिनरसिपलाई एटलिस्ट गिभ इट अ ट्राई भन्छ होइन. अब स्टार्टअप भन्न साथ एन्टरप्रिनरसिप गर्न साथ सफल होइन भन्ने त छैन. मेजोरिटी अफ स्टार्टअप फेल विदिन 5 इयर्स भन्छ.
हजुर हजुर.
नेपालको केसमा चाहिँ हाम्रो त्यो सेक्टरमा काम गर्ने दाईहरूसँग कुरा गर्दाखेरि चाहिँ उहाँहरूले 90% त फेल हो,
फेलै हुन्छ हजुर
भन्नुहुन्छ. सो द्याट्स नट अ बिग डिल, द्याट्स हाउ इट वर्क्स होइन. तर त्यो प्रोसेसलाई चाहिँ हामीले कसरी सजिलो बनाइदिने भनेर, 90% फेल हुन्छन् तर बेकार रजिस्टर गरेछु भनेर अब त्यो कम्प्लायन्समा धाउँदा धाउँदै उसको एनर्जी मऱ्यो भने त काम भएन नि.
हजुर हजुर. अनि त्यो भयो भने त सर, अब यो मैले कतिसम्म पनि सुनेको छु भन्दाखेरि कतिपय एन्टरप्रेनरको,
हजुर,
अब त म आफ्नो जिन्दगी लाइफभरिमा नेपालमा बसेर म कुनै पनि नयाँ कम्पनीमा खोल्दै खोल्दिनँ, बरु त्यो पैसाले बरु विदेश जान्छु.
हजुर.
होइन, कतिपयले मलाई के भन्यो भन्दाखेरि, त्यति पैसा के अरे लगानी गरेर विदेश जानुभन्दा यहीँ कम्पनी खोलेर बस भनेर भन्यो, द्याट गाई वाज कम्प्लिटली रङ भनेर उसैलाई गाली गर्छन् मैले. त्यो पनि पाएँ सर.
हजुर, त्यो पनि भइरहेको हुन्छ. त्यो अब स्पेसली स्मल बिजनेसलाई त कम्प्लायन्समा धाउँदैको झमेला होइन. सो एन्टरप्रेनरले त आफ्नो आफ्नो काम गर्न पायो भने नि त्यो कम्प्लायन्समा धाउँदा हुँदैन. सो यस्तो कुराहरू चाहिँ हजुर, अब हामीलाई त त्यतिको झमेला भइरहेको हुन्छ भने, अब एउटा अझ भर्खरको इन्फर्मल सेक्टरबाट फर्मल सेक्टरमा आउनु लायक मान्छेलाई झन् कति गाह्रो भएर होला
होइन.
उहाँहरूलाई हेर्नु पऱ्यो नि. तपाईँ हामीले मात्रै चलाएर भएन, तपाईँ हामीले त चलाउँछौँ, हामीले त योभन्दा अलिकति गाह्रो भए पनि बिजनेस
चलाउँछौँ.
तर हामीलाई सकेसम्म धेरै एसएमइजहरू क्रिएट हुन्, धेरै त्यो लेभलको जब क्रिएट
हुन्छ,
ताकि प्रत्येक वर्ष त्यो जब मार्केटमा छिर्ने 5 लाख चाहिँ मध्ये कम्तीमा आधी अथवा कम्तीमा 2/3 चाहिँ यहीँ बसौँ भन्ने हो नि त. सो त्यसको लागि चाहिँ पोलिसी इन्भाइरोमेन्ट सिम्प्लिफाई नगरी त हुँदै हुँदैन.
अनि छ नि सर, अब यो अलिकति पोडकास्टको अन्त्यतिर पनि आइसक्यो सर, हामी यो लास्टमा अब जाँदा जाँदै सर, अब यो भनौँ न जस्तै यो इकोनोमिक्समा मैले कतिपय केसहरूमा पढ्दाखेरि चाहिँ यो मैले आफ्नो हाम्रो देशलाई भन्न खोजिरहेको कुरा त होइन यो सर, होइन त्यसो नभनौँ पनि, तर यो कतिपय बुकहरूमा रिसर्चहरूमा चाहिँ कङ्गाल देश भन्छन् कि सर,
होइन,
यो कङ्गाल देश अनि कसलाई डिफाइन गर्दो रहेछन् भन्दाखेरि हजुरको चाहिँ जिडिपी र अर्को जिएनआई भन्ने इन्डिकेटर हुन्छ नि,
हजुर,
त्यो ग्रस नेसनल इन्कम जस्तो लाग्यो मलाई सायद है सर, त्यो भयो. त्यसपछि अनि अर्को जिएनआई पछि जिएनडिआई ग्रस नेसनल डिस्पोजेबल इन्कम भनेर के क्यालकुलेसन गर्छन् होइन, त्यसमा चाहिँ जिडिपी र त्यो जिएनआईको फिगर कम्पेयर गर्दो रहेछन् क्या सर. अनि त्यो हेर्दाखेरि तपाईँको जिडिपी त छँदैछ, जस्तै हाम्रो केसमा जिडिपी आजको दिनमा 3700 चान्छन् अर्ब यति छ सर, होइन आजको दिनमा. अनि त्योसँग अब जिएनआई जिएनडिआईबाट चाहिँ बढी पैसा चाहिँ आएको देखियो भने चाहिँ त्यो देशलाई अलिक कङ्गाल देश मान्ने गरिन्छ क्या सर,
होइन,
अब हाम्रो केस पनि यसो हेर्ने हो भने अलिक जस्तै जस्तै देखिन्छ सर होइन त्यो बिजनेसबाटै आएको पैसाबाट हामी चलिरहेछौँ होइन अब यो त्यसमा पनि सर फेरि के छ भन्दाखेरि त्यो विदेशबाट आएको पैसामा पनि म्याक्सिमम् पैसा चाहिँ अब भन्दाखेरि 71% भनिन्छ तर मेरो विचारमा 71% नै कन्जम्सनमा खर्च हुन्छ जस्तो मलाई लाग्दैन सर होइन भनौँ न 50% 55% त कन्जम्सनमा खर्च हुन्छ होइन सर भनेपछि यसमा छ नि सर अब यो केसमा जस्तै हजुरको स्टडी अनुसार जस्तै हजुरले पनि समृद्धिमा धेरै स्टडी गर्नुभएको छ यो स्थितिलाई हेरेर छ नि सर होइन जस्तै अब हाम्रो भनौँ न अब त्यो संज्ञा त दिइसकेका छ होइन कङ्गाल देश भनेर त्यस्तो भएको ठाउँलाई त अब हजुरको स्टडी अनुसार सर अब यसमा के नेपालमा छ नि जस्तै कुनै भनौँ न जस्तै अब एनटिआइएसले एउटा गराएको थियो होइन त्यो रिसर्च गर्दाखेरि यो एक्सपोर्ट गऱ्यो भने यो हुन्छ है भनेर बनाएको थियो उसले नेपालको लागि यो फाइदाजनक छ भनेर जस्तै सरहरूको पनि जस्तै यो समृद्धि फाउन्डेसन भयो यिनीहरूबाट स्टडी गर्दा त्यस्तो के विषयवस्तुहरू के जोड्नु भएको छ सरहरूले
त्यो चाहिँ अलिअलि छ जस्तै अब यो चाहिँ कस्तो भने नेपालको धेरै जस्तो सेक्टर चाहिँ अघि मैले भने जस्तो इन्फर्मल सेक्टर बढी छ अनि जस्तै अब एग्रिकल्चर सेक्टर पनि एकदम सब्सिस्टेन्स ओरिएन्टेड छ त्यसले गर्दा हामीले धेरै अहिले एक्सपोर्ट गर्न त सकिरहेको छैन त्यसले गर्दाखेरि नै हाम्रो ग्रोथलाई रोकिरहेछ
जस्तै त्यो सर्भिस बेस्डमा छ नि सर होइन जस्तै हामी भनौँ न अब यो फाइनेन्सियल इन्टरमिडिएटरीहरू थुप्रै छन् हामी अहिले होइन अब जस्तै सर्भिस सेक्टर एग्रिकल्चर सेक्टर र अर्को के भन्छ सर इन्डस्ट्रियल यी तिनवटा मात्र नि उयो गर्ने होइन सर
म्यानुफ्याक्चरिङ
हजुर हजुर अब यो तिनवटा फ्याक्टरलाई पनि कति 15 सब सेक्टरै कतिमा डिभाइड गरेका छन् हामीले होइन त्यो जिडिपी क्यालकुलेसन गर्दाखेरि सो त्यसमा हेर्दाखेरि सर हजुरको जस्तै समृद्धि फाउन्डेसनको स्टडी अनुसार कुनै त्यसमा कुनैमा फोकस गर्दा बेटर होला कि जस्तै एनटिआइएसले गरेको सर्भिस जस्तै
हजुर त्यो चाहिँ अब समृद्धि मैले छोडेको छ निकै भयो त्यो अहिलेको लेटेस्ट के त्यहाँ स्टडीहरू
हजुर हजुर
थाहा भएन तर त्यही सरकारले पहिला त्यो एनटिआइएस ट्रेड इन्टिग्रेसन स्ट्रेटेजी त्यो सेक्टरहरू त आइडेन्टिफाई गरेको थियो
हजुर मलाई त्यो रिपोर्ट कतिको सान्दर्भिक लाग्यो त्यो
रिपोर्ट त आफूमा एकदम सान्दर्भिक थियो तर अब त्यही हो अब त्यो पोटेन्सियल एरियाज भनेर त भन्यो तर त्यसको लागि
के गर्नुपर्छ कसरी
त्यो कुरा
भन्ने त्यही कुरा हुन्छ
हजुर अब हाम्रो केसमा कतिपय केसमा थाहा त छ हामीलाई
होइन त्यो कसरी र त्यसमा गएर लास्टमा अड्किँदो रहेछ है सर
हजुर हजुर त्यो हुन्छ कि हुँदैन भन्ने हो जस्तै अब इज अफ डुइङ बिजनेसमा हामी सुधार्नुपर्छ भन्ने थाहा छ जस्तै अब इज अफ डुइङ बिजनेसमै इन्डियाले चाहिँ हामी 35 पोजिसन्स माथि चाहिँ हामी चढ्ने भनेर उसले गरेको थियो र त्यो कसरी चढ्ने भनेर उनीहरूले प्लानहरू बनाएको थियो अब हाम्रोमा चाहिँ त्यो कुरा प्रायोरिटीमै परेन होला अब हाम्रोमा थाहा छ नि त
हामीलाई
इज अफ डुइङ बिजनेस हामी राम्रो गरिरहेको छैन भने त्यो गर्नुपर्छ भन्ने पनि थाहा छ तर हाम्रोमा त्यही भएर त्यही मैले अलिकति पोलिसीमा अलिकति बढी फोकस गर्ने चाहिँ एज एन अन्टरप्रिनर भए पनि हामी एज एन अन्टरप्रिनर चाहिँ हामीले आफ्नो बिजनेस त छँदैछ हामीले ओभरअल इकोनोमीलाई सुधार्ने भने चाहिँ हामीले अलिकति पोलिसी लेभलमा नै एडभोकेसी चाहिँ गर्न थाल्नुपर्छ जस्तो लाग्छ कि
हामी
स्टार्टअप्सहरू मिलेर यो त कमन कुरा हो नि त हामी स्टार्टअप्सहरू मिलेर त्यस्तो कुराहरूको लागि लबी गर्नुपर्छ हाम्रोमा चाहिँ एकदमै लबी हुने भने चाहिँ त्यो रेन्ट सिकिङको लागि हुन्छ
होइन सर मैले त हामी कहाँ त त्यस्तो लबी नै भएको देख्दिनँ सर हाम्रो जुन त प्रेसर ग्रुप हुन्छ नि सर
हजुर हजुर
मैले त प्रेसर ग्रुप पनि मैले देखाएको छैन कि सर खासै
लबी
विदेशमा कस्तो हुन्छ सर विदेश प्रेसर ग्रुप
हजुर हाम्रो त अहिले त्यो
उनीहरूले पोलिसी चेन्ज गराइदिन्छन् उनीहरूले
एक्ज्याक्टली हाम्रो त हाम्रो नि गराउँछन् तर त्यो चाहिँ सर्टेन व्यक्ति अथवा सर्टेन उसलाई फाइदा
एउटा आफ्नो फाइनेन्सियल इन्ट्रेस्ट भयो कि सर त्यहाँ होइन सर त्यहाँ
जस्तै अब अस्ति त्यो अब चिनीको इम्पोर्ट रोकेको थियो होइन चिनी यत्रो महँगो भयो भरे त्यही आफ्नो किसानलाई देखेर पैसा नदिने अहिले उनीहरू आफै घाटा भन्ने अनि अब जस्तै यो सिन्डिकेट कार्टेलहरू सबैतिर छ नि त त्यो सबै नै त्यही अब हाम्रो त्यस्तोमा मात्रै लबी हुन्छ क्या त्यो जेनरल पपुलेसनलाई जेनरल बिजनेसहरूलाई फाइदा हुने भन्दा पनि अब हुन त त्यो नेचुरल पनि हो भने अब उनीहरूले आफ्नो स्वार्थ हेरिहाल्छ कसरी आफ्नो बिजनेस टिकाउने जस्तै अब त्यो निजी विद्यालयहरूलाई सकेसम्म नयाँ निजी विद्यालय नआओस् भन्ने भइरहेको हुन्छ उनीहरू त्यसैको लागि लबी गर्छ
स्टेट अफ इन्ट्री
किनभने अर्को आइदियो भने त अब अर्कोले बेटर सर्भिस दिएला कम्पोमा दिएला होइन अब यता गाडीहरूमा पनि यो रुटमा चाहिँ अरूलाई चल्न दिनु हुँदैन अरूलाई दियो भने त फेरि उसले झन् बेटर सर्भिस दिएला कम भाडामा गरिदिएला भने जसरी नि त्यो रेन्ट सिकिङ हाम्रो सुजीव दाईले सुजीव साके
हजुर हजुर
उहाँले भन्नुहुन्छ कि हाम्रो चाहिँ एकदम त्यो मानसिकता नै एकदम दलाल मानसिकता छ त्यो त्यो रेन्ट सिकिङ गर्ने जसरी नै होस् त्यो बहाल खाने त्यो कम्पिट गर्ने इनोभेसन गर्ने भन्दाखेरि पनि हामी कसरी
कसरी हुन्छ
ल हुन्छ पोलिसी युज गरेर त्यो अरूलाई गाह्रो पारेर एन्ट्री रोकेर आफू फाइदा गर्ने भन्ने छ कि त्यसले गर्दाखेरि पनि अब हामीलाई धेरै नै घाटा भइरहेछ. तर अब एरियाजहरू त छन् नि, अब जस्तै हाम्रो हाई भ्यालु क्रप्सको भयो,
हजुर हजुर,
जस्तै अब हामी के अरे अदुवामा फोर्थ लार्जेस्ट एक्सपोर्टर हौँ,
हजुर हजुर,
धेरै कुरा धेरैजना थाहा भएर आउँदैन. तर जस्तै अब चियाको एक्सपोर्ट, कफीको एक्सपोर्ट, होइन, कफीको एक्सपोर्ट सानो स्केलमा भइरहेछ तर गर्नेले एकदमै राम्रो गरिरहेछन्, तर त्यो लार्ज स्केलमा हुन पाइरहेको छैन बिकज अफ दिस पोलिसी इन्भाइरोमेन्ट भन्ने हो.
यो
अपर्च्युनिटी त टन्नै छ.
मलाई चाहिँ सरले भन्नुभएको कुरामा अलिकति थप्नु के मन लागेको छ भन्दाखेरि, मलाई अलिकति म एकाडेमिक स्तरको मान्छे पनि परेँ सर, होइन, मेरो भन्नु 50% अफ द टाइम मेरो पर्टिकुलर डेको एकाडेमिक्समा पनि बित्छ सर मेरो, होइन, त्यसमा कुरा गर्दाखेरि सरले भन्नुभएकै कुरा जोड्दाखेरि चाहिँ मलाई एउटा के मैले ठ्याक्कै मेरो दिमागमा के आयो सर भन्दाखेरि, यो हाम्रो कता कता एजुकेसनमा पनि ऊ छ, फ्ल छ क्या सर. के फ्ल छ मैले देखेको भन्दाखेरि, सानैदेखि नै बच्चालाई चाहिँ कति पर्सेन्टेज आयो, के पर्सेन्टेज आयो, कस्तो छ स्थिति भन्दा पनि त के भएछ, फर्स्ट भएस कि सेकेन्ड भएस कि थर्ड भएस, त तैँले चाहिँ अरूसँग रिलेट गरेर आफू हुनु पऱ्यो,
होइन,
त्यो मेन्टालिटीले गर्दाखेरि पनि हो कि यतापट्टि पोलिसी पनि त्यही अनुसारको त्यो लेभलमा पुगेपछि हामी पनि फेरि होइन बच्चैदेखि त्यही सिकाइया छ के गर्ने, माथि गएर त्यही गरिन्छ कि जस्तो लाग्छ सर मलाई.
त्यो पनि होला सायद, त्यो पनि एउटा राम्रो थ्योरी
हजुर आजको पोडकास्टको लागि. ओके सुरज सर, इट वाज भेरी भेरी नाइस टकिङ टु यु. फेरि पनि म सरलाई कतै केही फेरि अब हाम्रो कमेन्ट्सहरू यताउति हेर्दाखेरि फेरि रिक्वायरमेन्ट भयो भने सरलाई म फेरि एउटा दुःख दिने एउटा बाटो चाहिँ अहिलेदेखि नै क्रिएट गरिरहेको छु सर, है. ओके थ्याङ्क यू सो मच. अब यो लास्टमा सर जाँदा जाँदै हाम्रो अडियन्सलाई केही भन्न चाहनुहुन्छ भने, हजुरको अनुभव, हजुरको सबै कुरा हेर्दाखेरि डिकेट्स अफ एक्सपिरियन्स आज बेला, होइन,
हजुर हजुर, अडियन्सलाई भन्ने कुरा चाहिँ अब उन्नै हो, त्यो अघि मैले भने जस्तो अब हामी डिरेक्ट एक्सनमा अलिक बढी फोकस छौँ, होइन, हामी अब एन्टरप्रेनरसिप डेभलप गर्ने भन्ने लागेछ भने चाहिँ हामी त्यो पोलिसीको बारेमा नै सोच्न थाल्नुपर्छ. एउटा जेनरल मान्छेले पनि त्यो पोलिसी लेभलमा चाहिँ सोच्नुपर्छ, पोलिसीले हामीलाई कसरी इम्प्याक्ट पारिरहेको छ,
हजुर हजुर, होइन.
जस्तै अब हामी हजुरले मैले अब यसरी बिजनेस गर्छौँ भनेर सोच्दै गर्दाखेरि चाहिँ कसरी धेरैभन्दा धेरै मान्छेले चाहिँ इकोनोमिक एक्टिभिटीमा पार्टिसिपेट हुन पाउने, कसरी धेरैभन्दा धेरै मान्छेले एकदम थोरै एक्सेस भएका मान्छेले पनि बिजनेस गर्न पाउने इन्भाइरोमेन्ट बनाउन सकिन्छ भनेर त्यसरी पनि सोच्नुपर्छ र हामीले त्यसरी पनि सोचौँ र इकोनोमिक पोलिसी अरू पोलिसीहरूको बारेमा पनि कम्तीमा जानकारी चाहिँ राख्ने गरौँ भन्न चाहन्छु.
डोमेस्टिक सेभिङ्सलाई
हजुर
अलिकति उ गर्नु पऱ्यो सर, होइन, नेसनल सेभिङ त छँदैछ, डोमेस्टिक सेभिङ चाहिँ बढाउनु पऱ्यो नि त सर, अन्त्यमा पनि
सकेसम्म धेरै एन्टरप्रेनर हुनु पऱ्यो. एज एन एन्टरप्रेनर पनि हामीले सोच्दाखेरि हाम्रो कन्ज्युमर हामीले आफैले क्रिएट गर्न सक्यौँ भने 30 मिलियन 3 करोड भनेर त कम मान्छे त होइन नि त,
होइन,
हामीभन्दा कम मान्छे भएको देशहरूले पनि राम्रो गरिरहेको छ नि, तर हाम्रोमा अब आय स्तरै कम भएपछि, होइन,
हजुर हजुर,
के अरे खर्च गर्ने कुनै कम भएपछि त अब हामी पनि पछाडि पर्ने भइहाल्यो र भोलि सबैको आय स्तर बढ्यो र सबैले धेरै खर्च गर्न सक्ने भने त हाम्रो बिजनेस पनि
डेफिनेटली
बढ्यो,
हजुर,
सो त्यो चाहिँ सोच्नुपर्छ भनेर त्यो एउटा भन्न चाहन्छु.
हस् सुरज सर, थ्याङ्क यू सो मच. ओके गाइज, दिस मच फर टुडे, आई विल ब्याक अगेन विथ न्यू एपिसोड. आजलाई यति नै गरौँ. थ्याङ्क यू, बाई बाई, गुड डे, सी यु.